नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 8 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष दशमी तिथि, तदनुसार 22 मे सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। मोबाइलमा दूधको घण्टी शीर्षक दिएर गोर्खापत्र लेख्छ, गुल्मीको सत्यवती चार एक सिंकी राधिका गैरे गाहको मोबाइलमा महिना मर्ने बित्तिकै दूधको भुक्तानी घण्टी बज्छ। स्याङ एकसिड कृषि तथा पशुपालन महिला समूहकी सदस्य समेत रहनुभएकी उहाँको एउटा भैंसी र गाई छ, अर्को गाई थप्ने योजना छ। गैरेले अहिले दैनिक बिहान साँझ गरेर 24 लिटर दूध बेच्नुहुन्छ, मासिक 45-50 हजार रूपियाँ कमाउनुहुन्छ। बिहे भएर घर आउँदा जीविकोपार्जनको कुनै उपाय नै थिएन, घरेलु मदिरा पारेरै कैयौं वर्ष बिताउनु भएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन। स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो, महिला एकीकृत बने, सिप्र अनुदान पाएपछि सत्यवती गाउँपालिका चार एकसिंका महिला मदिरा छोडेर पशुपालनमा जोडिए। गैरेले भन्नुभयो, त्यो बेला कमाईको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो, मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लड़ाई झगड़ा धेरै हुन्थ्यो। अहिले राधिकाले परदेश जानुभएका श्रीमान तिलक गाहलाई पनि गाउँ फर्काएर कृषिसँगै कोटानी पिसानी व्यवसायमा जोड्नु भएको छ। उहाँले सत्यवती गाउँपालिकाले अनुदान अनि सिप पनि दिइरहेको बताउनुभयो। एकसिंकै मीना सरूले पनि डेढ़ दशक मदिरा पारेर जीविकोपार्जन गर्नुभयो। अहिले चाडपर्व बाहेक मदिरा उत्पादन हुँदैन। घरमा समूहबाट किनेका दुईवटा गाई छन्। सारूको मोबाइलमा पनि महिना मरेपछि करिब 60,000 रूपियाँ आउँछ। श्रीमान जमान सिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको उहाँले बताउनुभयो। याङ एकसिंह कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर 60,000 रूपियाँमा गाई किन्नुभएकी सारूलाई पालिकाले 25,000 अनुदान दियो। एकसिंहका राधिका र मीना जस्तै अधिकांश जनजाति महिला अचल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन्। एउटै गाउँका 40-45 जना महिलाले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन्। सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दूध संकलन गर्ने गरेको छ। सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका संचालक गोकर्ण भण्डारीले लिमघाका विभिन्न ठाउँ र खैरिनी बजारको समेत गरेर दैनिक 700 लिटरसम्म दूध संकलन गर्ने, सहकारीले दही पनीर उत्पादन लगायत दुग्ध विकास संस्थानलाई दूध बिक्री गर्ने गरेको बताउनुभयो। उहाँले वर्षेनी दूध उत्पादन वृद्धि भए पनि विविधीकरणमा काम गर्न नसकिएको बताउनुभयो। मोबाइलमा दूधको घण्टी शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। खरबुजाबाट वार्षिक 15 लाख आमदानी शीर्षकको खबर आजको कारोबार दैनिकबाट लिँदैछौ। जनकपुरधाम सिराहाको पटेरवाका 45 वर्षीय हेमकुमार मुखिया 7 वर्ष पहिला कामको खोजीमा भारतको हरियाणा जानुभयो, तर काम नपाउँदा मुखिया धेरै समय भौतारिनु पर्यो। मुखियाले काम त पाउनु भएन नै, उल्टे ऋण बोकेर निराश भई काला पहाड़बाट घर फर्कनुभयो। कसरी साहुको ऋण तिर्ने भनेर मुखियालाई निन्द्रासम्म लाग्न छोड्यो। साहु महाजनको खचखच, घरको आर्थिक अवस्था उकास्नुपर्ने समस्याका बीच छटपटी रहनुभएका मुखियालाई एक दिन उहाँकै सहपाठीले कमला नदीको बगरमा खाली रहेको बलौटे जग्गामा खरबुजा लगायत हरियो तरकारी खेती गर्न सुझाउनुभयो। सहपाठीको सल्लाह र सहयोगमा मुखियाले ऋण काटेर 3 वर्षदेखि कमला नदीको बगरमा रहेको बलौटे जग्गामा खरबुजा, लौका, करेला, घिरौला, काक्रो जस्ता हरियो तरकारी खेती गरी आर्थिक लाभ लिँदै आउनु भएको छ। कमला नदी बगरको 15 कट्ठा जग्गामा खरबुजा लगायत मौसमी बेमौसमी तरकारी खेती गरेर वार्षिक 15 लाख नाफा गरेका मुखियाले यस वर्ष 20 कट्ठामा खेती लगाउनु भएको छ। मुखिया मात्र नभएर यस भेगका करिब 1,500 भूमिहीन किसान खेर गएको कमला नदी बगरमा व्यावसायिक रूपमा खरबुजा खेती गरी आर्थिक लाभ लिँदै आएका छन्। भूमिहीन किसानका लागि आर्थिक लाभ लिने कमला नदीको बगर भरपर्दो स्रोतको रूपमा रहेको उनीहरू बताउँछन्। खरबुजाबाटै वार्षिक 15 लाख आमदानी शीर्षकको यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। हिमताल चुहिँदा गाउँ नै विनाश शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। हुम्लाको नामखा गाउँपालिका वडा नम्बर 6 को तिल गाउँमा जेठ 1 गते राति अचानक हल्ला खल्ला मचियो। गाउँदेखि पहाड़ीपट्टि अलिक माथि रहेको यालवाङ गुम्बाबाट लगातार कोही कराइरहेका थिए। ए होई माथिबाट बाढ़ी पहिरो आयो। सबैजना बाहिर निस्के। केही दिनमै कोही निन्द्रामै थिए, कोही भर्खर निदाउँदै थिए। को करायो भन्ने सोचेर धमाधम ढोका खोलेर बाहिर निस्के अनि सुने माथिबाट पहिरो आयो, छिटो भाग। यो आवाजसँगै गड्याङ गुडुङ गरगर गर्दै ओहिरिँदै गरेको ढुङ्गा माटोको आवाज पनि गाउँले सुने। गाउँमा बाढ़ी पस्दैछ भन्ने थाहा पाएपछि बालबच्चा काखी च्यापेर गाउँलेहरू मध्यरातमै अर्को डाँडातिर चढे। हिमताल फुट्यो कि ठूलो वर्षा भयो र बाढ़ी आयो। अन्यल थियो, समयमै भाग्न पाएर धन्न ज्यान जोगियो भन्दै उनीहरूले चित्त बुझाए। सरकार आउला र घर फर्कन नफर्कने निधो गर्ला भनेर उनीहरू कुरिरहेका थिए। अहिले त्यहाँ सरकारले राहत वितरण शुरू गरिसकेको छ। यो खबर हिमताल चुहिँदा गाउँ नै विनाश शीर्षकमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। बल्नै छाडे ट्राफिक लाइट बनाउने छैन सुरसार शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। उपत्यकामा बढ़दो शहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न 69 स्थानमा ट्राफिक लाइट जडान गरिए तर 29 ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौ भयो। यी लाइट मरमत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन्। 69 स्थानमध्ये 46 स्थानमा सड़क विभागले लाइट जडान गरेको थियो। 6 काठमाडौँ महानगरले र 7 ललितपुर महानगरले जडान गरेका थिए। विभिन्न बैंकको सहकार्यमा 7 र अन्य संघ संस्थाले 3 स्थानमा ट्राफिक लाइट जडान गरेका छन्। तीमध्ये 13 स्थानमा पेलिकन लाइट जडान गरिएका थिए। महालेखा परीक्षकको 62 प्रतिवेदन अनुसार 29 स्थानमा रहेका ट्राफिक लाइटहरू बिग्रिएर मरमत गर्नुपर्ने अवस्थामा छन्। उपत्यकाको सवारी व्यवस्थालाई सुरक्षित एवं भरपर्दो बनाउनका लागि सड़कहरूमा सीसीटीभी सर्विलेन्स भेकल परिचालन बोडी वन क्यामेरा ग्रुप क्यामेरा जस्ता आधुनिक प्रविधिहरू जडान गरी यातायात व्यवस्थापनसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर प्रभावकारी रूपमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्नुपर्ने महालेखाको सुझाव छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै अन्नपूर्ण पदयात्रामा पर्यटनको घुइँचो शीर्षकको खबर लिँदैछौ। अन्नपूर्ण प्रथम हिमाल 8000 मिटर भन्दा उच्च हिमाल पहिलो पटक आरोहण भएको हिसाबले जेठो हिमाल हो। फ्रान्सेली नागरिक मौरिस हार्गुजले 74 वर्ष अघि 8000 मिटर अग्लो हिमाल पहिलो पटक आरोहण गरेर इतिहास रच्नु भएको थियो। सन् 1950 जून महिनाको 3 तारीकमा हार्गुजले म्याग्दी जिल्लाको हालको अन्नपूर्ण गाउँपालिका नारचाङ स्थित अन्नपूर्ण नर्थ बेस क्याम्पबाट अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो। अन्नपूर्ण प्रथम आरोहण भएको 3 वर्षपछि मात्र नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका एन्डमण्ड हिलारीले विश्वकै उच्च शिखर सगरमाथामा झण्डा फहराउनु भएको थियो। त्यही ऐतिहासिक दिनको सम्झनामा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा 5 संस्करणको अन्नपूर्ण म्याराथनको तयारी पनि भइरहेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आयात निर्यातमा सुधार, निर्यात बढ़ेर 2.25 खर्ब पुग्यो शीर्षकको खबर लिँदैछौ। मुलुकमा आर्थिक गतिविधि चलायमान हुँदा आयात निर्यात दुवैमा सुधार आएको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2081-82 को 10 महिनामा निर्यात 72.71% बढ़ेर 2,17,91,10,69,000 पुगेको छ। गत वर्ष सो अवधिमा 1,26,17,35,48,000 रूपियाँ निर्यात भएको थियो। यो वर्ष प्रशोधित खानेतेलको निर्यात बढ़ेपछि कुल निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकले पनि तेल कारोबारले निर्यात व्यापारमा कीर्तिमान शीर्षक दिएर सोही प्रसंगलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। लामो समयपछि मुलुकको निर्यात व्यापारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सोयाबीन तेल र सनफ्लावर तेलको व्यापारले निर्यातमा नयाँ कीर्तिमान कायम भएको हो। चालू आर्थिक वर्षको 10 महिना साउनदेखि वैशाखसम्ममा नेपालबाट करिब 2.25 खर्ब रूपियाँको वस्तु निर्यात भएको छ। यो अहिलेसम्मकै धेरै हो। गत आर्थिक वर्षको तुलनामा निर्यात 72.71% बढ़ेको भन्सार विभागले जनाएको छ। स्वदेशमा उत्पादन गरेको नभई तेलको कच्चा पदार्थ आयात गरेर निर्यात बढ़ेकाले यो निर्यात दिगो भने नहुने जानकारहरू बताउँछन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा 27.5 करोड़को इस्टिमेट, 2.30 करोड़मै बन्यो पुल शीर्षकको खबर प्रकाशित छ। झापाको हल्दीबारी गाउँपालिकाले काठी पुल विस्थापित गर्ने अभियान स्वरूप आफ्नै आन्तरिक बजेटबाट पक्की पुल निर्माण गरिरहेको छ। गाउँपालिकाले 2 वर्ष अघि काठी पुल भएको भुतेनी खोलामा एउटा र भूसडी खोलामा दुईटा गरी एकैसाथ 3 वटा पुलको शिलान्यास गरेको थियो। 3 वटै पुल 4,96,85,900 रूपियाँमा ठेक्का लागेको थियो। त्यसमध्ये हल्दीबारी वडा नम्बर 5 र एक जोड्ने भुतेनी खोलाको पक्की पुलको हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। सो पुलको उप प्रधानमन्त्री ऊर्जा तथा जलस्रोत सिंचाई मन्त्री तथा झापा 3 का प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङदेनले उद्घाटन गर्नुभयो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अर्गानिक तरकारी खेतीबाट आमदानी शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। केही वर्ष अघिसम्म बजारबाट तरकारी किनेर खाने जगदीश बहादुर वार्ड अहिले आफै अर्गानिक तरकारी खेतीमा लाग्नु भएको छ। बजारको तरकारीमा विषादीको मात्राबारे थाहा पाएपछि उहाँले आफ्नै बारीमा गोठेमल र गहुँतको प्रयोग गरेर हरियो साग, फर्सी, काँक्रो, सिमी, भेडे खुर्सानी, लौका, तिते, करेला लगायत 10 भन्दा बढ़ी प्रकारको तरकारी उत्पादन शुरू गर्नुभएको छ। जिल्ला सदरमुकाम नजिकैको दशरथ चन्द नगरपालिका 4 बबेद गाउँका जगदीश बहादुर वार्ड र मिबला वार्डले गएको 2 वर्षदेखि व्यावसायिक तरकारी खेती शुरू गरेर मनज्ञ आमदानी समेत गर्दै आउनु भएको छ। दम्पति नै तरकारी खेतीमा लागेको बिमला वार्डले बताउनुभयो। उहाँहरूले फलाएको अर्गानिक तरकारी किन्न बजारमा उपभोक्ताको भीड़ लाग्ने गरेको छ। तरकारीबाटै एक सिजनमा 50,000 भन्दा बढ़ीको बिक्री हुने गरेको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। हिमालय टाइम्समा प्री मनसूनमै सरदर भन्दा बढ़ी वर्षा, बर्खामा यो वर्ष अत्यधिक पानी पर्ने शीर्षकको खबर प्रकाशित छ। केही दिन यता देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अरेबियन सागर, बंगालको खाड़ी र स्थानीय वायुको प्रभावले केही दिनदेखि नेपालमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ। यसपालि प्री मनसूनमा मे पहिलो दिनदेखि नै पहाड़ी क्षेत्रहरूमा केही दिनबाहेक छिटपुट नै भए पनि पानी परिरहेको छ र यो क्रम आगामी 1 हप्तासम्म चल्ने देखिन्छ। पानी पर्ने अवधि र मात्रामा आएको फेरबदलले प्री मनसूनकै वर्षातले विपद निम्त्याएको जलवायु विज्ञ बताउँछन्। उनीहरूका अनुसार पानी पर्ने समय घटेको छ तर मात्रा बढ़ेको छ। विभागका अनुसार यस वर्ष प्री मनसून सिजनमा सरदरभन्दा बढ़ी वर्षा भइसकेको छ। प्री मनसूनमा मात्रै होइन यस वर्षको मनसून अवधिमा पनि सरदरभन्दा बढ़ी वर्षा भएको विभागको प्रक्षेपण छ। 4 महिनाको मनसून अवधिमा देशमा का अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले यो वर्षको मनसून अवधिमा सरदरभन्दा बढ़ी वर्षा र गर्मी हुने बताउनुभयो। यसपालि स्थान अनुसार देशभर 55 प्रतिशत र 35-45% वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। मौसमकै प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले पनि अग्रपृष्ठमा प्रकाशन गरेको छ। मनसून साइरन, यसपालि पनि अत्यधिक वर्षा र बाढ़ी पहिरोको जोखिम। सम्भावित जोखिमको आकलन अनुसार सरकारलाई पूर्व तयारीका कामहरू थाल्न विज्ञहरूको सुझाव शीर्षक दिएर नयाँ पत्रिकाले लेखेको छ। गत वर्ष जस्तै यस वर्ष पनि वर्खामा देशभर अत्यधिक वर्षा हुने प्रक्षेपण गरिएको छ। 31 जेठ अघि नै मनसून भित्रिन सक्ने सम्भावना रहेको र शुरूआतमै सक्रिय हुने संकेत देखाएकाले बाढ़ी पहिरो तथा मौसमजन्य अन्य विपदको जोखिम उच्च हुन सक्छ। यसपालि प्रारम्भिक चरणमा केही दिनको वर्षापछि लामो समयसम्म खडेरी र सुक्खा हुने अवस्था समेत देखिने अनुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 18 जेठदेखि 14 असोजसम्मको चार महिनाको मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना छ। यस्तै यस अवधिमा अधिकतम र न्यूनतम तापक्रम समेत देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। सम्भावित अवस्थाको आकलन सरकारका लागि पूर्व तयारीको साइरन भएको विज्ञ बताउँछन्। मापन केन्द्र अनुसार फरक फरक हुने भए पनि नेपालमा मनसून याममा 1,369.1 मिलिमिटर वर्षा हुनुलाई औसत वर्षा मानिन्छ। गत वर्ष मनसूनमा औसत 1,670.7 मिलिमिटर पानी परेको थियो। बुधबार सार्वजनिक गरिएको मनसूनको चार महिनाको ऋतुगत आकलन अनुसार कर्णालीको पूर्वी भूभाग लुम्बिनीको उत्तरी भाग र गण्डकीका अधिकांश क्षेत्रमा औसतभन्दा धेरै वर्षाको सम्भावना छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट अब फेरि फेवातालमाथि प्याराग्लाइडिङ अवतरण पहिले झैं फेवा किनारको खपौदीमा उडान समय पनि बढ़्यो शीर्षकको खबर लिँदैछौ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै फेवातालमाथि उडान गर्न रोक लगाइएको प्याराग्लाइडिङ फेरि सञ्चालनमा आउने भएको छ। नागरिक उड्डयन प्राधिकरणले पहिले जस्तै फेवा किनारको खपौदी इन्ड अफ दि लेकमा अवतरण गर्न अनुमति दिएको हो। पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान शुरू भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो। विमानस्थल सञ्चालनमा आएसँगै हवाई सुरक्षाका कारण देखाउँदै 5 किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुङ्गामा सारिएको थियो। अवतरण स्थल पनि खपौदीबाट पामेमा सरेको थियो। सरङकोटबाट सारिएपछि फेवातालमाथि प्याराग्लाइडिङ गर्न नपाइने भएकाले उडान भर्नेको संख्यामा भारी गिरावट आएको थियो। गत वर्ष उडान स्थल मान्द्रेढुङ्गाबाट पूर्वतर्फ तोरी पानीमा सरेपछि व्यवसायीले केही राहत महसुस गरेका थिए, तर अवतरण स्थल भने पामिने थियो। अवतरण स्थल खपौदी सरेपछि प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्कने अपेक्षा व्यवसायीको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सन्धि खर्क पूर्ण खोप सुनिश्चितता घोषणा शीर्षकको खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अर्घाखाँचेको सन्धिखर्क नगरपालिकाले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ। नगरपालिकामा भएको एक कार्यक्रमबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले नगरपालिकाले पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा प्रमाणीकरणको घोषणा गर्नुभएको हो। नगर प्रमुख श्रेष्ठले खोप पाउनु सबै बाल बालिकाको मौलिक हक भएकाले यसमा नगरपालिकाले प्रतिबद्ध भएर काम गरेको बताउनुभयो। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै तुलसीपुर कारागारमा स्वास्थ्य शिविर शीर्षकको खबर लिँदैछौ। दाङको तुलसीपुर कारागारमा नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तुलसीपुर कारागारमा शिविर सञ्चालन गरिएको हो। कारागारमा रहेका 500 कैदीबन्दीहरूलाई 2 दिन लगाएर नसर्ने रोग सम्बन्धी परीक्षण परामर्श र रोकथामको विषयमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यले बताउनुभयो। समुदायमा सर्ने रोगभन्दा नसर्ने रोग बढ़ी पाइएको र यसमा सतर्कता अप्नाउनु पर्ने अवस्था छ। त्यसकारण नसर्ने रोगको रोकथामका लागि आनी बानी आहार विहारको सुधार आवश्यक रहेको भन्दै परामर्श तथा सचेतनाका लागि तुलसीपुर कारागारका कैदीबन्दी केन्द्रित कार्यक्रम गरिएको जानकारी उहाँले दिनुभयो। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।